नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्छौ। आदरणीय श्रोताहरू, आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ। संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने घोषणा यसअघि नै गरेकाले प्रधानमन्त्रीले विश्वासको मत पाएर अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना लगभग छैन भन्दा फरक नपर्ला। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनको आह्वान हुनेछ। राजनीतिक अवस्थामा कुनै आकस्मिक परिवर्तन नभई संविधानको धारा 76(2) अनुसार सरकार गठनका लागि आह्वान भए नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्नुहुनेछ। यदि धारा 76(3) अनुसार सरकार गठनको आह्वान भएमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ। यो विषयको छिनोफानो हुन अब धेरै समय पर्खनु पर्ने छैन। कांग्रेस र एमालेको समीकरण 9 वर्षपछि सत्तामा फर्किन लागेको छ। कांग्रेस र एमाले मिलेर सत्ता सञ्चालन गर्ने तयारी भइरहँदा निरन्तर सत्तामा रहेको माओवादी केन्द्र अब संसदको प्रमुख विपक्षी दल बन्ने परिस्थिति सिर्जना भएको छ। सत्तामा दुई ठूला दल र प्रमुख प्रतिपक्षको कित्तामा तेस्रो ठूलो दल पुग्दै गर्दा झण्डै 18 वर्षदेखि अल्झिरहेको संक्रमणकालीन न्याय निरूपणको विषय अब कसरी अगाडि बढ़छ भन्ने आम चासो रहेको देखिन्छ। कतिपयले माओवादी केन्द्रले निरन्तर सत्तामा हुँदा अल्झाएको भनेर आरोप लगाउँदै आएको संक्रमणकालीन न्याय निरूपणको विषय अब कांग्रेस र एमालेको गठबन्धनले सुल्झाउन सक्ने आकलन गरिरहेका छन् भने कतिपयले माओवादी सत्ताबाट बाहिरिने परिस्थितिमा यो विषय झनै बल्झिने समेत आकलन गरिरहेका छन्। यसैबीच सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप 1 वर्ष थपेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै दुवै आयोगको म्याद 2082 असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। आजको अन्तरसंवादमा हामी बदलिँदो राजनीतिक परिस्थितिमा संक्रमणकालीन न्याय निरूपणको विषय के कसरी अगाडि बढ़छ, यसमा प्रमुख राजनीतिक दलहरूको भूमिका के कस्तो हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष सूर्य किरण गुरूङ हुनुहुन्छ। उहाँ संघीय संसद सचिवालयको पूर्व महासचिव समेत भइसकेको व्यक्ति पनि हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। विशेष शुरू गरौं यो संक्रमणकालीन न्यायकै प्रसंगबाट। बितेको करिब 18 वर्षको अवधिमा संक्रमणकालीन न्याय निरूपणको विषयमा के कति प्रगति भयो, जिम्मेवार दलहरूले यो विषयलाई कति अगाडि बढ़ाउन सफल भए, यो बीचको कामहरूको मूल्यांकन यहाँले कसरी गर्नुभएको छ?
होइन, यसमा चाहिँ मुख्य त के भन्दाखेरि यो संक्रमणकालीन न्याय भन्ने अवधारणा नै यो विश्वको लागि एउटा नौलो अभ्यास हो है। र नेपालको लागि त झनै भनौँ नि भाषाले अब हामी प्र्याक्टिसमा लिएर आइरहेछौँ। यसमा चाहिँ के भन्दाखेरि मुख्य राजनीतिक दलहरू जुन छ, जुनले यहाँले प्रश्न उठाउनु भयो, त्यसमा उहाँहरूको इच्छा शक्ति हुनु पर्यो कि यो समस्या हामी समाधान गर्छौँ भनेर है। र निस्वार्थ ढङ्गले उहाँहरूले भनौँ यस सम्बन्धी ऐन निर्माण गर्नेदेखि लिएर गठन भएका आयोगलाई दिनुपर्ने सहयोग, आर्थिकदेखि लिएर जनशक्ति लगायतका भौतिक सुविधाहरूका जुन छन् त्यो पर्याप्त दिनु पर्यो। र खासै प्रगति भएको छैन यो विषयमा, किन भन्दाखेरि अब यहाँले हेर्नुभयो भने 63 मङ्सिर 1 गते हाम्रो विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो र यो सम्बन्धी यो समस्यालाई सम्बोधन गर्नको लागि ऐन चाहिँ 2071 साल 1 गते 28 गते मात्रै राजपथको प्रकाशित भएको हामी पाउँदछौँ। झन्डै भनौँ नि ऐन बनाउनलाई 7.5 वर्ष लाग्यो र आयोग गठन गरेर पुग्नपुग 9 वर्षपछि आयोग गठन भयो है। र त्यस सम्बन्धमा आयोगको अध्यक्षमा भएको बेलामा मैले अनुभव गरेको कुरा एक त ऐनै त्रुटिपूर्ण रहेको कुरा, त्यो कुरा हामीले नेपाल सरकारलाई नै अन्तरिम हाम्रो चाहिँ प्रतिवेदन मार्फत जानकारी पनि गरायौँ, संशोधन गर्नुपर्ने विषयवस्तु पनि त्यसमा उल्लेख गऱ्यौँ त्यो अहिलेसम्म चाहिँ भनौँ नि सम्भव हुन सकेका छैन. यहाँहरूले यादै होला अहिले पनि कानुन समितिपछि त्यो विधेयक विचाराधीन छ, दलहरूको त्यसको कुराकानी मिलिसकेका छैन. र त्यसले गर्दाखेरि पहिला त अहिले अलिकति भनौँ नि पीडितहरूलाई पनि सन्तुष्ट हुने हिसाबले ल्याउन सक्नु पर्यो नेपाल सरकारले. र एवं प्रकारले आयोगलाई काम कारवाही गर्नको लागि जुन मैले भने विभिन्न प्रकारको चाहिँ सहयोग चाहिँ निस्वार्थ ढङ्गबाट नेपाल सरकारबाट हुनु पर्यो, जुन कि हुन सकेका छैन. र हामीले चाहिँ भनौँ नि त्रुटिपूर्ण ऐन हुँदाहुँदै पनि ऐनको व्यवस्था अनुसार आयोगले उजुरी आह्वान गर्ने भनेपछि उजुरी आह्वान गर्दाखेरि पुग्न पुग 64,000 उजुरी अहिले आयोगको विचाराधीन छ. र यहाँले भन्नुभयो आयोगको चाहिँ भनौँ नि 82 साल असार मसान भन्नुभयो होइन, सो म्याद थप भएको भन्नुभएको छ. त्यो आयोगको चाहिँ भनौँ पदाधिकारी नै त्यहाँ छैन, दोस्रो पटक पनि उहाँहरूले चाहिँ आयोगमा पदाधिकारी राख्नुभयो, त्यो आयोगले पनि काम गर्न सकेन. उहाँहरूलाई पनि जुन समस्याहरू चाहिँ पहिलो आयोगले चाहिँ बेहोरेको थियो त्यो सामना गर्नु पर्यो. र आयोगमा अहिले पदाधिकारी नै छैन, त्यसले गर्दाखेरि आयोगको म्याद मात्रै थपेर चाहिँ त्यसले कुनै अर्थ राख्दैन होइन, त्यसले कुनै प्रतिफल दिनेवालो छैन. पहिला त के भन्दाखेरि आयोगको पदाधिकारी गर्नु पर्यो, जुन कि भनौँ नि अहिलेसम्म हुन सकेका छैन. र त्यसपछि मात्रै आयोगले चाहिँ भनौँ काम गर्छ. र आयोगमा पनि भनौँ नि अब पदाधिकारी नियुक्त गर्दाखेरि राजनीतिक दलले आफ्ना चाहिँ कार्यकर्ताहरू भर्ना गर्नाले चाहिँ भने आयोगले काम गर्न सक्ने अवस्था छैन. त्यसले गर्दाखेरि आयोगमा चाहिँ पदाधिकारीहरू अध्यक्ष लगायत पदाधिकारीहरू नियुक्त गर्दाखेरि उहाँहरू चाहिँ सद्भर कुनै पनि पार्टीसँग आबद्ध नभएको सक्षम व्यक्तिहरू र निस्वार्थ ढङ्गले काम गर्न सक्ने व्यक्तिहरूलाई नियुक्त गरेको खण्डमा मात्रै आयोगले चाहिँ प्रभावकारी ढङ्गले आफ्नो काम कारवाही अगाडि बढाउन सक्छ. तर दुईटै आयोगको उसमा चाहिँ के देखा पर्यो भन्दाखेरि उहाँहरूले चाहिँ आफ्नो कार्यकर्ता पदाधिकारी खोलेर आउने, त्यसपछि अलिकति त्यहाँ चाहिँ आयोगलाई सरल ढङ्गले या प्रभावकारी ढङ्गले काम गर्नलाई चाहिँ निकै अप्ठ्यारो परेको चाहिँ मैले चाहिँ महसुस गरेँ.
यहाँले पनि भनिसक्नुभयो अब 2063 मक्सिरमा सम्पन्न विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको अब गम्भीर उल्लंघन तथा मानवता विरूद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिने उल्लेख गरिएको थियो. जुन कुरालाई यहाँले पनि भनिसक्नुभयो सोही अनुसार विस्तृत शान्ति सम्झौताको दफा 5 समेटिएको प्रावधानलाई अन्तरिम संविधान 2063 समेत ल्याइयो र त्यसपछि 2071 वैशाख 27 गते कानून जारी गरेर 71 माघमा दुईटा आयोगहरू गठन गरिए. यो अवधिमा म्याद थप्ने र पदाधिकारी हेरफेर बाहेक अन्य ठोस काम हुन सकेको छैन भनेर आम रूपमा टीका टिप्पणी भइरहेको छ. आखिर किन यस्तो अवस्था आयो? आयोग गठनको त लगभग अब 9 पूरा भएर 10 पुग्ने अवस्था छ.
मैले निश्चय पनि यहाँले भनेको कुरो सही हो, आयोगले काम गरेको देखाउन सकिरहेको छैन. त्यो किन भन्दाखेरि मूलत के भन्दाखेरि आयोग गठनको चाहिँ जुन छ र आयोगलाई दिएको अधिकार जुन कुराहरू छन् त्यो तपाईँको चाहिँ पर्याप्त छैन, त्रुटिपूर्ण त्यहाँ चाहिँ भनौँ प्रावधानहरू राखिएका छन्। जस्तो म यहाँको ध्यान आकर्षण गरौँ, यो जुन ऐन भनौँ नि विवाद पारेका व्यक्तिको छान्नु सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन भनेर चाहिँ जुन अहिलेसम्म विद्यमान अवस्था पनि कायमै छ, त्यसको चाहिँ परिभाषा खण्डमा यहाँले हेर्नुभयो भने दफा 2 छ. त्यसमा दफा 2 नियममा के छ भन्दाखेरि मानव अधिकारको गम्भीर उल्लङ्घन भन्नाले 9 विषयवस्तुहरू राखिदिया छ त्यहाँ. जबकि यसको भनौँ नि अन्तर्राष्ट्रिय एउटा मान्यता के हो भन्दाखेरि 4 चाहिँ घटनाहरूलाई चाहिँ मानव अधिकारको गम्भीर उल्लङ्घन भन्ने भनेर चाहिँ भनौँ नि अन्तर्राष्ट्रिय स्तरमा नि मान्यता प्राप्त गरेको भने एउटा हत्या भयो, अर्को व्यक्ति बेपत्ता भयो, यसो शारीरिक वा मानसिक यातना भयो र बलात्कार तथा यौनजन्य हिंसा, यो चाहिँ अक्षम्य अपराधहरू हुन् जसलाई कि निरापद्ध पनि गर्न मिल्दैन र यस्ता घटनाका चाहिँ भनौँ पर्याप्त प्रमाणका आधारहरू प्राप्त भएको खण्डमा त्यो व्यक्तिलाई त्यो व्यक्तिको विरुद्धमा चाहिँ न्यायिक निरूपणै गर्ने प्रचलन रहेको छ. तर हाम्रो यो ऐनमा तपाईँले हेर्नुभयो 9 राखिदिया छन् है, किन भन्दाखेरि संक्रमणकालीन न्यायको सिद्धान्त भनेको यो फौजदारी न्यायको सिद्धान्तभन्दा नितान्त फरक कुरो हो. द्वन्द्वले चाहिँ जुन उथल पुथल गरेको छन् जुन विग्रह ल्याएको छन् त्यसलाई पूर्व अवस्थामा लिएर आउने, सामान्यकरण गर्ने, मेलमिलाप गराउने र साङ्केतिक ढङ्गले चाहिँ जुन गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरू छन् तिनीहरूलाई चाहिँ न्यायिक निरूपणमा लिएर जाने हो. तर हाम्रो ऐनले के गर्दै भने उजुरी आह्वान भनिसके पश्चात तपाईँको चाहिँ उजुरी आह्वान गर्नु पर्यो आयोगले, उजुरी आह्वान गर्दाखेरि मैले अघि नै भने 64,000 करिब उजुरी आइसकेका छन्, होइन त्यसमा कतिपय मुनासिब उजुरीहरू नहोला, तर पनि भनौँ नि 50% उजुरी लिने हो भने पनि 30,000 चाहिँ उजुरी तपाईँको छानबिन गर्नुपर्ने हुन्छ। कानुन बाधक कहाँ भइदियो भन्दाखेरि तपाईँको यसको लागि छुट्टै दण्ड संहिता बनाइन्छ, द्वन्द्वकालीन घटनाको घटनाहरूलाई न्यायिक रूपमा निरूपण गर्नको लागि छुट्टै दण्ड संहिता चाहिने हो। अब पुरानै दण्ड संहिताबाट चाहिँ भनौँ नि यसलाई अहिले आएको दण्ड संहिता छ त्यो अनुसार यसलाई उपचार प्रदान गर्ने भने अधिकांश मुद्दाहरूमा हदमियाद मागिसकेका छ त्यसले गर्दाखेरि, र एवं प्रकारले जुन चाहिँ भनौँ नि यातमा चाहिँ भनौँ नि एउटा चाहिँ यो क्षम्य अक्षम्य तपाईँको अपराध हो। अब यातमा चाहिँ तपाईँको भनौँ नि तत्कालीन विद्रोही पक्ष र तत्कालीन राज्य पक्ष दुवै पक्षबाट चाहिँ यातमा घटनाहरू भयो घटेका छन् र भएका छन् है। तर हाम्रो यातना सम्बन्धी ऐनले के भन्छ भन्दाखेरि यातनालाई चाहिँ कसरी परिभाषित गरेको छ भन्दाखेरि सार्वजनिक ओहदामा बसेका व्यक्तिबाट गरिएको यातना, जसको अर्थ के लाग्छ भन्दाखेरि तत्कालीन सरकारी पक्षबाट भएको यातनालाई मात्रै मान्यता दिने भयो, तत्कालीन विद्रोही पक्षबाट भएको यातनालाई त्यसले तपाईँको क्षमादान गरे सर नै भयो। भोलिको दिनमा यो अहिलेको यातना सम्बन्धी ऐनअनुसार आयोगले काम अगाडि बढाउने बित्तिकै तपाईँलाई आयोगलाई त सत्ता पक्ष र प्रतिपक्ष अर्थात् भन्दा तत्कालीन विद्रोही पक्ष सबैको चाहिँ भनौँ न नागरिक समाज लगायत मानव अधिकार कर्मीहरूबाट नै सहयोगको आवश्यकता पर्छ, तर एक पक्षीय ढङ्गले एउटालाई मात्रै तपाईँको चाहिँ पीडित बनाएर या पीडक बनाएर अगाडि बढाउँदाखेरि अरू अन्य पक्षहरूबाट त आयोगलाई सहयोग प्राप्त हुँदैन, त्यसले गर्दाखेरि आयोगलाई काम गर्न गाह्रो हुन्छ। हदमियादको कुरो भयो, जस्तो बलात्कारको घटना कहिले घटेको थियो, अब हदमियादको व्यवस्था अहिले के छ है, एवं प्रकारले भनौँ नि हत्या भएका छन् ती हत्याहरूका चाहिँ भनौँ नि घटना कहिले घट्या हुन् हदमियादको व्यवस्था के छ, त्यसले गर्दाखेरि भनौँ नि यदि पीडितलाई चाहिँ भनौँ न्याय दिने नै हो भने पहिला त राज्यले यो दण्ड संहिता चाहिँ व्यवस्था गर्नु पर्यो कि, र एवं प्रकारले तपाईँको चाहिँ अब यो दण्डको चाहिँ भनौँ नि दण्ड आफ्नै कारण परिवेश हुन्छन् है, जस्तो विश्वको चाहिँ हामीले अलिकति हेर्ने हो भने कहीँ चाहिँ प्राकृतिक स्रोत र साधनको कब्जा गर्नको लागि कहीँ चाहिँ जातीय द्वन्द्व हुन्छ, कहीँ चाहिँ छुट्टै राज्यको मागको लागि हुन्छ, कहीँ चाहिँ अब भनौँ साउथ अफ्रिकाको रङ्गभेदको नीतिलाई लिएर भयो। नेपालमा चाहिँ हामीले सरस्वती हेर्दाखेरि आर्थिक सामाजिक र राजनीतिक कारणले गर्दाखेरि यी द्वन्द्वहरूको चाहिँ उत्पत्ति भएको हामी पाउँदछौँ, र विश्वको परिवेशमा अब हामीहरूले यसलाई कम्पेयर गर्ने हो भने दुईवटा राष्ट्रको चाहिँ अलिअलि कहाँ कहाँ नेपालसँग चाहिँ मेल खाना आउँछ, त्यो भनेको सिरिया लियोन र पेरुको घटना हो है, तर त्यहाँ पनि अहिलेसम्म भने त्यो समाधान हुन सकेको छैन। र पहिलो कुरो त ऐन कानुन दुरुस्त हुनु पर्यो ताकि भनौँ पीडितलाई केन्द्रबिन्दुमा राखेर चाहिँ अब हामीहरूले न्याय निरूपण गर्न सकौँ। र अर्को चाहिँ सरकारले चाहिँ भनौँ नि ध्यान दिनुपर्ने के हो भन्दाखेरि परिपूर्णको चाहिँ एउटा स्पष्ट नीति है, सङ्क्रमणकालीन न्यायको चाहिँ भनौँ विषयवस्तुलाई तपाईँको हामीहरूले लक्षित गरेर त्यसको उद्देश्य प्राप्तको लागि चाहिँ नेपाल सरकारले चाहिँ परिपूरण तथा क्षतिपूर्ति सम्बन्धी नीति चाहिँ निर्माण गर्नु आवश्यक छ होइन, सरकारको आर्थिक क्षमता के छ त्यो अनुसारले त्यो भनौँ पीडितलाई पनि न्याय अनुभूति हुने हिसाबले हामीहरूले क्षतिपूर्ति र भनौँ परिपूरण सम्बन्धी नीति पनि बनाउनु आवश्यक छ, जुन कि अहिलेसम्म हामीले बनाउन सकेका छैनौँ। यद्यपि हामीहरूले चाहिँ भनौँ न अन्तिम कालको लागि पीडितहरूलाई चाहिँ त्यतिखेर चाहिँ शान्ति तथा पुनर्निर्माण मन्त्रालय थियो, अहिले त्यो खारेज गरिदिएछ, अब त्यतिखेर त्यो मन्त्रालय मार्फत शान्ति मन्त्रालय मार्फत पनि पीडितहरूलाई केही राहतहरू अन्तरिम राहतहरू चाहिँ केही प्याकेजहरू बनाएको थियो र केही त्यसले चाहिँ राहत पुगेको थियो।
यहाँले भनिरहेकै सन्दर्भमा मैले थप एउटा प्रश्न सोधेँ, केही तथ्याङ्क त यहाँले अघि नै भनिसक्नु भएको छ, जस्तो सत्य निरूपण तथा मेलमिलाप आयोगले 63,718 र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले झण्डै 3,100 को हाराहारीमा उजुरी संकलन गरेका थिए, तर ती अधिकांश उजुरी उपर आजका मितिसम्म सत्य तथ्य छानबिन भएर कार्यवाहीको प्रक्रिया अगाडि बढ़न सकेको छैन। अहिले त आयोगहरू पदाधिकारी विहीन छन्, जुन कुरालाई यहाँले अघि भन्ने इंगित गरिसक्नु भएको छ। यस्तो अवस्थालाई कसरी हेर्ने, जबकि यस बीचमा आयोगमा नियुक्त भएका पदाधिकारीहरूले के भनिरहनु भएको थियो भने हामीलाई नियुक्त त गरियो तर कानूनी रूपले र सहयोगको हिसाबले खुट्टा बाँध्ने काम भयो भन्नुभएको थियो। र अर्को महत्वपूर्ण कुरा के थियो भने जबसम्म प्रमुख राजनीतिक दलहरू एउटा बिन्दुमा पुगेर सहमति गर्दैनन् त्यो बेलासम्म यो विषय टुङ्गिँदैन, संक्रमणकालीन न्याय निरूपणको विषयले गति लिन सक्दैन भनेर उहाँहरूले त्यो भनिरहनु भएको थियो। यो सन्दर्भलाई यहाँले चाहिँ कसरी हेर्नु भएको छ?
निश्चित पनि त्यसको सत्यता छ। किन भन्दाखेरि पहिलो कुरो त मैले अघि नै भने जस्तो दृढ इच्छा शक्ति चाहिँ राजनीतिक दलहरू हुनु पर्यो कि यो समस्या हामी समाधान गर्छौँ भनेर। अर्को कुरो चाहिँ भनौँ नि, अब आयोग गठन गर्दाखेरि मैले अघि नै भने जस्तो पदाधिकारीहरू चाहिँ सकभर चाहिँ राजनीतिक दलसँग संलग्न नभएका निष्पक्ष र सक्षम पदाधिकारीहरू नियुक्त गरिनु पर्यो। र अर्को चाहिँ तपाईँको भन्नु नि, अब आयोगलाई अगाडि बढाउने, यसले आफ्नो संयन्त्रलाई सक्रिय बनाउने भनेको ऐन हो, ऐन नियमहरू होइन, त्यो चाहिँ प्रभावकारी चाहिँ ऐन नियमहरू बनाउनु पर्यो पीडितलाई चाहिँ केन्द्रमा राखेर। र उहाँहरू के तयार हुनु पर्यो भन्दाखेरि 10 वर्ष द्वन्द्वकालमा ज्यादतीहरू अर्थात् मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाहरू चाहिँ दुवै पक्षबाट घटाइएका र घटेका छन् है। त्यसले गर्दाखेरि त्यस्ता घटना घटाउने व्यक्तिहरू चाहिँ कानुनी दायरामा उभिनको लागि उहाँहरू चाहिँ भनौँ नि तयार हुनु पर्यो। अब म पर्छु कि भोलि भनेर, म पर्छु कि भनेर चाहिँ भनौँ, अहिलेसम्म चाहिँ उहाँहरूको आफ्नो व्यक्तिगत स्वार्थले गर्दाखेरि अहिलेसम्म चाहिँ भनौँ नि आयोगले प्रभावकारी ढङ्गले काम गर्न नसकेका हो र ऐन पनि त्यही हिसाबले आउन नसकेका हो। त्यसले गर्दाखेरि मुख्यत यहाँले भने जस्तै र अन्य भनौँ नि, यहाँलाई भन्नुभयो कि तपाईँको मुख्य राजनीतिक दलहरूको भ्रम यो समस्या समाधान गर्छौँ भनेर चाहिँ दृढ इच्छा शक्ति चाहिँ उहाँहरूले चाहिँ व्यक्त गर्नु।
हामी कुराकानीकै क्रममा छौं आदरणीय श्रोताहरू। आजको अन्तर्संवाद कार्यक्रममा हामी बदलिदो राजनीतिक परिस्थितिमा संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष सूर्य किरण गुरूङसँग कुराकानी गरिरहेका छौं। कुराकानीलाई अगाडि बढ़ाउँ। जहिले जस्तो अहिले राजनीतिक परिस्थितिमा फेरबदल हुने संकेत देखिएको छ, लगभग त्यो होला पनि, अब जुन सशस्त्र विद्रोही पक्ष भनिएको थियो अहिले निरन्तर सत्ताबाट ऊ बाहिरिँदैछ भने संसदका दुई ठूला दल मिलेर सत्ता समीकरण बनाउँदैछन्, उनीहरूले सरकार सञ्चालन गर्दैछन्। अहिलेको यो परिस्थितिमा यो विषय अब सहज हुँदै जान्छ कि झन बल्झिँदै जान्छ?
मैले भने नि, अब यो मुख्यत तीन राजनैतिक दल है, त्यसमा चाहिँ भनौँ नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी पार्टी, उहाँहरूले चाहिँ यो समस्या समाधान गर्छौँ भनेर दृढ इच्छा शक्ति प्रदर्शित नगरेसम्म यो समस्या समाधान हुनेवाला छैन। र अहिलेको चाहिँ भनौँ नि, आज जुन राजनीतिक परिवर्तनको कुरा यहाँले गर्दै हुनुहुन्छ, त्यसले पनि भनौँ नि, अब एउटा दल त फेरि बाहिर छ, मुख्य त विद्रोही दल त अहिले माओवादी पार्टी त सरकारबाट बाहिरी नै भयो। अब यो तिनवटा दलले चाहिँ तपाईँको यो विषयमा र यसलाई हामी समाधान गर्छौँ यो विषयलाई भोलिको दिनमा, किन भन्दाखेरि यो मानव अधिकार उल्लङ्घन भन्ने विषयको चाहिँ कुनै राष्ट्रको सीमाभित्र रहँदैन, यो विभिन्न राज्यको चाहिँ भनौँ राष्ट्रहरूको चाहिँ हामीहरूले सम्बन्धमा हेरिसकेका छौँ, जस्तो इन्टरनेसनल क्रिमिनल कोर्ट भनेर होइन अन्तर्राष्ट्रिय फौजदारी अदालत छ, त्यसले चाहिँ भोलिको दिनमा यो राज्यले समाधान गर्न सकेन भने त्यसले हस्तक्षेप गरेको खण्डमा चाहिँ त्यो मुलुकको लागि चाहिँ दुर्भाग्य नै हुन्छ।
अब खास गरी गम्भीर मानवाधिकारका उल्लंघनका घटनामा के गर्ने भन्ने सवालमा राजनीतिक दलहरू मिलेको देखिँदैन र सबैभन्दा संवेदनशील र गम्भीर विषय पनि यही नै रहेको छ, जुन कुरा यहाँले यसअघि नै भनिसक्नु भएको छ। यो विषयलाई कसरी मिलाउने, यो विषयको समाधान कसरी हुन्छ जस्तो लाग्छ यहाँलाई?
होइन, यो विषयमा चाहिँ भन्नु, अहिले जुन चाहिँ विधेयक विचार लिन्छ प्रतिनिधि सभाको कानून समितिमा, त्यो चाहिँ धेरै परिमार्जित भएर आएको छ। त्यसले चाहिँ यो गम्भीर मानव उल्लङ्घनका घटनाहरूलाई चाहिँ वर्गीकरण गर्दछ, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चार प्रकारका घटनाहरू क्षम्य भनेपछि त्यसलाई मान्यता प्रदान गरेको छ। एवं प्रकारले अन्य विषयमा पनि राजनीतिक दलहरू चाहिँ सहमति नजिक छन्। तर मैले भने नि, यो मात्रै भएन, पुगेन, भोलिको दिनमा चाहिँ उनीहरूलाई न्यायिक निरूपण दिनको लागि हामीहरूले अर्थात् आयोगले उजुरी लिएर जाँदाखेरि कानुनको दफामा टेकेर जानुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो विद्यमान कानुन अनुसार जाने हो भने त्यो आयोगले कामै गर्न सक्दैन, किन हदमियादको कुरा धेरै छन्, केही घटनाको बारेमा मैले जस्तो भनौँ यातना सम्बन्धी कुरा गरेँ, त्यो चाहिँ भनौँ एक पक्षलाई मात्रै दण्डित हुने हिसाबले चाहिँ अहिलेको हाम्रो चाहिँ भनौँ नि यातना सम्बन्धी ऐनले चाहिँ परिभाषित गरेका छ। त्यसले गर्दाखेरि यी सबै कुरोलाई अब हामीले सम्बोधन नगरिकन चाहिँ आयोगले जस्तो सुकै सक्षम व्यक्ति लिएर राखे पनि यो ऐनको चाहिँ जुन अभाव छ, त्रुटिहरू छन्, त्यसलाई चाहिँ हामीहरूले सम्बोधन नगरिकन आयोगले प्रभावकारी ढङ्गले काम गर्न सक्दैन। र अर्को कुरो मैले भने परिपूर्ण क्षतिपूर्ति सम्बन्धी चाहिँ सरकारको नीति के हो, आफ्नो भने आर्थिक अवस्था के छ र कतिसम्म चाहिँ पीडितलाई चाहिँ परिपूरण क्षतिपूर्ति दिन सक्ने अवस्था छ, होइन त्यो स्पष्ट चाहिँ उहाँहरूको नीति चाहिँ आउनु पर्यो, जुन कि अहिले छैन, विद्यमान अवस्थामा छैन। त्यसले गर्दाखेरि आयोगले चाहिँ भनौँ नि सरकारले नीति तथा कार्यक्रम र ऐन कानुन चाहिँ नदिएसम्म चाहिँ अगाडि बढ्न सक्ने अवस्था रहँदैन।
यहाँले कानूनको कुरा गरिरहँदा यसबीचमा अन्य धेरै ऐन कानूनहरू बने तर संक्रमणकालीन न्याय निरूपण सम्बन्धी कानून यति धेरै झमेलामा पर्यो कि जुन अहिलेसम्म चाहिँ बन्न सकेको छैन। यो अवस्थालाई हेर्ने हो भने बेपत्ताका परिवारले अझै पनि आफ्नो मान्छेको पत्ता लाग्छ कि भन्ने आशा समेत गरेका छन्। अर्कोतिर द्वन्दका पीड़ितहरूले न्याय र क्षतिपूर्तिको आशा गरिरहेका छन्। तर संक्रमणकालीन न्यायको विषय त अनन्तकालसम्म लम्बिरहँदाखेरि त उनीहरूको आशा निराशामा परिणत हुने हो कि भन्ने आवाजहरू पनि आइरहेका छन्। यो कानूनै बन्न नसक्ने, यसमा दलहरू एकजुटै हुन नसक्ने, यो विषयलाई कसरी हेर्ने?
होइन, यसमा त मैले भने नि अब मुख्य राजनीतिक दलहरूको इच्छा शक्तिकै कमी हो अहिलेसम्म मैले अनुभव गरेको, र उहाँहरूले चाहिँ भनौँ नि यो समस्यालाई समाधान गर्नलाई जुन इच्छा शक्ति राख्ने हो भने यो कुनै ठुलो विषय होइन, समाधान हुन्छ। अब पीडितहरू त त्यसै पनि भनौँ नि पीडित भइरहेछन्, उहाँहरूले अहिलेसम्म न्याय पाएका छैनन्। तर अर्को खतरा मैले के भनेको भन्दाखेरि भोलिको दिनमा अब हामीहरूले यसलाई यत्तिकै झुलाएर राख्ने, समस्या समाधान नगर्ने हो भने अन्तर्राष्ट्रिय समुदायले चाहिँ यसमा हस्तक्षेप गरेको खण्डमा चाहिँ देशको लागि ठुलो दुर्भाग्य।
दुई आयोगको सवालमा अहिलेसम्मको हिसाब किताब गर्ने हो भने पनि नतिजा बिनै संक्रमणकालीन न्याय निरूपणको विषयमा राज्यको अरबौं रूपियाँ लगानी भइसकेको छ, अझै पनि कति हुने हो, यो विषयलाई यहाँले कसरी हेर्नुभएको छ?
होइन, यो विषयमा त तपाईँको भनौँ नि अब पदाधिकारीहरू आएपछि उहाँहरूलाई ऐनले प्रदान गरेर चाहिँ ऐन पारिश्रमिकको सुविधा दिनु परिहाल्यो। कर्मचारीहरू चाहिँ केही त्यहाँ भनौँ नि नेपाल सरकारले खटाएको कर्मचारी उहाँहरूले पनि तलब सुविधा खाने भए र परिणाम नआउने भन्ने चाहिँ खालि खर्च हुने, उपलब्धि चाहिँ केही पनि प्राप्त नहुने अवस्था।
कतिपय कुरा त यहाँले यसअघि भनिसक्नु भएको छ, आफू पर्ने डरले पनि यो विषय लम्बिँदै गएको छ भनेर। त्यस्तो डर कायम हुँदासम्म त यो विषयले एउटा सार्थकता अथवा निष्कर्षमा पुग्ने अथवा सार्थकता पाउने त देखिँदैन नि फेरि।
होइन, मैले भने भोलिको दिनमा उहाँहरूले आफू म पर्छु कि भनेर चाहिँ यसलाई चाहिँ यतिकै भन झुलाएर राख्ने हो भने या ढिलाइ गर्ने हो भने भोलिको दिनमा चाहिँ अन्तर्राष्ट्रिय समुदायको पनि एउटा धैर्यताको सीमा हुन्छ। भोलिको दिनमा त्यो हस्तक्षेप हुने बित्तिकै त अर्को उछल पुछल हुन्छ, अर्को प्रकारको चाहिँ द्वन्द्वको अवस्था आइपुग्छ, होइन? त्यो उहाँहरूले चाहिँ भनौँ नि ख्याल गर्नु पर्यो। र यदि भनौँ नि उहाँहरूले त्यस्तो घटनामा चाहिँ उहाँहरूको संलग्नता छ भने अब कानुनले तोके बमोजिमको चाहिँ सजाय तोक्नलाई चाहिँ तयार हुन सक्नु पर्यो उहाँहरू।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मुलुकको पछिल्लो राजनीतिक फेरबदलसँगै संक्रमणकालीन न्यायको विषय अब कसरी अगाडि बढ्छ भन्ने विषयमा केन्द्रित भएर सत्य निरूपण तथा मेलमिलाप आएका पूर्व अध्यक्ष सूर्यकिरण गुरूङसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।